नमस्कार, म आदित्य दाहाल। फ्रीडम चौतारी पडकास्टको नयाँ श्रृंखलामा यहाँहरूलाई स्वागत छ। यो पडकास्ट 48 अंक हो। आजको अंकमा हामी बहस गर्दैछौ सूचनाको हक र कानूनी शासन विषयमा। लोकतन्त्रको मुख्य लक्ष्य नै कानूनको शासन सुनिश्चित गर्नु हो। सबै मानिस कानूनका नजरमा समान हुन्छन् र कुनै पनि पदाधिकारी वा निकाय कानून अनुसार मात्रै चल्दछ वा चल्नुपर्छ भन्नु नै कानूनको शासन हुनु हो। सूचनाको हकले मानिसलाई थाहा पाउने अथवा जान्न पाउने अधिकार प्रदान गर्दछ। सुसूचित आम मानिस भएमा मात्र लोकतन्त्रमा प्रत्येक व्यक्तिले सार्थक सहभागिता र भूमिका खेल्न सक्षम हुन्छन्। त्यसैले सूचनाको हकलाई लोकतन्त्रको अक्सिजन मानिन्छ। यी दुई पक्षबीच अत्यन्त महत्वपूर्ण अन्तर्सम्बन्ध छ। सूचनाको हक नभई हामी कानूनी शासनको कल्पना पनि गर्न सक्दैनौ। यही विषयमा यस पडकास्टमा बहस सञ्चालन गर्दै हुनुहुन्छ वरिष्ठ अधिवक्ता विष्णु लुइटेल र बहसमा सहभागी विज्ञ व्यक्तित्वहरू हुनुहुन्छ कानूनविद डाक्टर नारायण घिमिरे, संविधान र सूचनाको हकका विशेषज्ञ डाक्टर रामकृष्ण तिमल सिन्हा र सूचनाको हकका विज्ञ एवं मुख्य अभियन्ता तारानाथ दाहाल।
यो कानूनी शासनको सन्दर्भमा नेपाल कुन अवस्थामा छ र कानूनी शासनको अनुभूति हामीहरूले अथवा सर्वसाधारण नेपालीले गर्न पाएको स्थिति छ या छैन, अब कसरी अगाडि बढ्न सकिन्छ लगायतका विषयमा प्रकाश पारिदिनुहुनको लागि डाक्टर नारायण घिमिरेलाई म अनुरोध गर्न चाहन्छु।
विश्व इतिहासलाई हेर्ने हो भने सुरुमा रुल अफ ल कानुनी शासन भन्ने कुराको विकास भएको होइन। सबभन्दा मानव सृष्टि भन्दा पछाडि लिगल डेभलपमेन्टको हिसाब हेर्ने हो भने हामीले यो 1215 म्याग्ना कार्टादेखि ट्रेस गर्ने चलन गर्छौँ। त्यो बेला भनेको मानिसका सामान्य यो नेचुरल अधिकारहरू के हुन् भनेर मात्रै सुरु गरिन्थ्यो। त्यसैलाई अहिले जोडेर ह्युमन राइट्ससँग जोडिन्छ पछिल्लो फेजमा। त्यो क्रम बढ्दै जाने क्रममा दोस्रो यो 90 दशकमा आइसकेपछि ह्युमन राइटको मात्रै विकास भयो। 1945-48 ह्युमन राइटलाई नै अन्तर्राष्ट्रिय जगतमै यसलाई विश्वव्यापी रूपमा प्रचार प्रसार गरेर हरेक राष्ट्रका लिगल डकुमेन्टहरूमा अथवा कन्स्टिट्युसनमा लमा ह्युमन राइटलाई इन्स्योर गर्नुपर्छ भन्ने एउटा अभियान चल्दै गर्यो। त्यो हुँदै गर्दाखेरि केही विद्वानहरूले जस्तो एबी डायसी भन्नुहोस्, मन्टेस्क्यू भन्नुहोस्, जोन लक भन्नुहोस्, उहाँहरूले रुल अफ ल भन्ने चिज पनि यो दीर्घकालीन एउटा सूत्र हो, यसको पनि विकास गर्नुपर्छ भनेर रिसर्च गरिरहँदाखेरि उहाँहरूको रिसर्चलाई आज रुल अफ लको एप्लिकेसन र त्यसको संविधानमा ग्यारेन्टी गर्ने क्रममा आज त्यो रेफरेन्सलाई राखिन्छ। र त्यसैले सुरुमा के भयो भन्दा यो सीमित रिसर्चमा रहेको कुरालाई 19 दशकतिर आइसकेपछि जहाँ चाहिँ अधिनायकवाद बढ्दै गयो, टोटलिटारिजमको कुरा अलिकति बढ्दै गइसकेपछि अथवा अधिनायकवाद त भइसकेपछि हिटलरको कुरा, स्टालिनको कुरा, नाजीको कुरा, उनीहरूले गरेको डिक्टेटरसिपको रोकथामको लागि, त्यसको नियन्त्रणको लागि के हुनुपर्छ भन्ने क्रममा बल्ल डायसीहरूले प्रतिपादन गरेका सूत्रहरूलाई हरेक राष्ट्रका कानुनमा अब राख्नुपर्छ, ग्यारेन्टी गर्नुपर्छ। यस्तो अधिनायकवादको शासन चाहिँ ह्युमन राइट्ससँग नि मेल खाँदैन भन्ने कुराको महसुस गरेर बल्ल ह्युमन राइटको डाइमेन्सन डेभलप भइसकेपछि बल्ल तेस्रो फेजमा इन्टरनेसनल लको डेभलपमेन्टको तेस्रो फेजमा, मैले सुरुमा पनि पहिला इन्डिभिजुअल राइटको कुराहरू आयो, बेसिक नेचुरल राइटका कुराहरू सुरु हुन्थे, त्यसपछि ह्युमन राइटको डाइमेन्सन सेकेन्ड फेजमा, सेकेन्ड फेनोमेनम भनेर भनिन्छ इन्टरनेसनल लको, त्यसभन्दा पछाडि अहिले लगत्तै पछिल्लो हाम्रो अहिलेको दशकमा आजको दिनमा छलफल गरिरहँदा रुल अफ ल भन्ने टर्मिनोलोजी यस्तो भएको छ। यो चिज चाहिँ सबै कुरा ह्युमन राइटको प्रोटेक्सनका निमित्त, सिभिल राइटको इन्स्योरमेन्टको निमित्त, गुड गभर्नेन्सको निमित्त रुल अफ ल भन्ने मात्रै एउटा यस्तो सूत्र हो, यसलाई प्रतिस्थापन गर्नुपर्छ राम्रोसित, हरेक देशका संविधान र कानुनमा यसलाई इन्स्योर गर्नुपर्छ भन्ने बहसहरू चलिरहँदाखेरि हरेक राष्ट्रहरूले आफूलाई डेमोक्रेटिक कन्ट्री भन्ने राष्ट्रहरू, आफूलाई डेमोक्रेटिक कन्स्टिट्युसनहरू हामीले लागू गरेका छौँ, हामीले परिवर्तनहरू गरेका छौँ भनिरहने राष्ट्रहरूले हरेक राष्ट्रमा यो दुईटा डेमोक्रेसी एन्ड रुल अफ ल भन्ने कुरा चाहिँ उनीहरूको कन्स्टिट्युसन र स्ट्याचुटमा इन्स्योर गर्नुपर्छ भनेर प्रेसर हुँदै गर्दाखेरि यसको विकास हुँदै गएको। यति हुँदै गर्दा पनि हामीले बुझिरहेको आजको रुल अफ ल, सर्वसाधारणले रुल अफ ल भनेर लिइरहेको नाम र हुनुपर्ने रुल अफ ल के हो भन्ने कुराको क्ल्यारिफिकेसन धेरैलाई छैन। त्यसै कारण मलाई व्यक्तिगत रूपमा भन्नुहुन्छ भने रुल अफ ल भन्ने बित्तिकै सरकारले अथवा राज्यले कुनै रुल बनाइदिएको छ त्यो जस्ट फलो गर्नु मात्रै रुल अफ ल होइन। अब फर्केर कहाँ गइरहेछन् मान्छेहरू, अहिलेका विद्वानहरू, संविधानका मस्यौदाकारहरू, कानुनका निर्माताहरू, ले ध्यान कहाँ दिनु परिरहेको छ भने जब जब हरेक राष्ट्रले राज्य सञ्चालन गर्दा तपाईँहरूले रुल अफ ल फलो गर्नु भएन भनेर औँलो ठडाइरहँदाखेरि फर्केर ती स्कोलरहरूले लेखेको रिसर्चप्रति के हो त भनेर सिद्धान्तमा फर्किनुपर्ने अवस्था परेको छ। आजको दिन त्यही हो रुल अफ ल भनेको। त्यसै कारणले डायसीहरूले ट्रेस गरेको जोन लकले भन्ने गर्थे जहाँ कानुनको मान्यता हुँदैन त्यहाँ टिरानी बिगेन हुन्छ, वेयर ल एन्ड्स टिरानी बिगेन्स भनिरहेको कुरो चाहिँ डायसीहरूले प्रतिपादन गरेको सिद्धान्त रुल अफ ल भित्र के हुनुपर्छ। रुल अफ ल अथवा हाम्रो संविधान अथवा कुनै देशको संविधानमा कानुनको शासनको नीति पालना गरिनेछ अथवा कानुनको शासनको सिद्धान्त अनुसार यो संविधान चल्नेछ भनेर लेख्दैमा रुल अफ ल हुँदैन। मैले हाम्रो देशको संविधान हेर्दै गर्दा पनि पर्याप्त छैन भन्ने मलाई लाग्छ, म त्यसमा योभन्दा पछि आउँछु। तर सिद्धान्तमा के हो मैले बुझेको भने रिसर्चरले देखाइदिएको कुरा, विद्वानहरूले इस्टाब्लिस गरिदिएको कुरा, रुल अफ लका सर्टेन मान्यताहरू छन्। रुल अफ लका प्रिन्सिपल भनेको सुप्रिमेसी अफ कन्स्टिट्युसन अथवा सुप्रिमेसी अफ ल, सेपरेसन अफ पावरको ग्यारेन्टी, इक्वालिटी एन्ड इक्वल ट्रिटमेन्ट बिफोर ल र ड्यू प्रोसेस अफ ल। त्यसपछि महत्त्वपूर्ण कुरा इन्डिपेन्डेन्ट जुडिसियरी। यति कुरामा कम्प्रोमाइज गर्नु हुँदैन भनेर सिद्धान्त डक्ट्रिनको रूपमा यी कुराहरू स्थापित भए। अब यी डक्ट्रिनहरूलाई रुल अफ ल को अम्ब्रेला अन्तर्गतका यी डक्ट्रिनहरूलाई हरेक देशका कन्स्टिट्युसन र लले इन्स्योर गरे कि गरेन भन्ने कुराको मापदण्ड गर्ने चाहिँ कसको काम रहेछ भन्दा कि त्यो सरकारले त्यसलाई रिभ्यू गरेर पिरियडिकल रिभ्यू गरेर संशोधन गरेर ठिक ठाउँमा आउनु पऱ्यो, होइन भने नागरिक समाज र त्यसका अध्ययन अध्यापनमा लाग्ने मान्छेहरू औँलो ठड्याएर यहाँनिर चाहिँ रुल अफ लका प्रिन्सिपलहरू क्यारी भएनन्, इन्फोर्स गर्दा अपहोल्ड पनि भएनन्, सब्सटेन्टिभ रूपमा क्यारी पनि भएनन् भन्ने दायित्व चाहिँ हामी नागरिक समाज र पेसामा लागिरहने मान्छेहरूको दायित्व हुन आउँदो रहेछ। हाम्रो महत्त्वपूर्ण समस्या भनेको अहिले यही हो। हामीले भनिरहन्छौँ यो देशमा कानुनी शासन छ भनिरहन्छौँ, कानुनी शासन छ भनेर मात्रै हुँदैन। त्यसै कारणले अहिले नयाँ युगमा अहिले 21औं शताब्दीमा हरेक राज्यहरूले हरेक सरकारले पोलिटिकल थटको रूपमा पोलिटिकल एजेन्डाको रूपमा रुल अफ ल र डेमोक्रेसी भन्ने टर्मलाई इन्कोडिङ गर्ने मात्रै काम गरे भनिन्छ, तर त्यसलाई इन्फोर्स गर्ने कुरामा र यसको क्यारेक्टरलाई क्यारी गर्ने कुरामा कन्जुस्याइँ गरे बेइमानी गरे भनिन्छ। त्यसै कारणले 1787 यो अमेरिकाको संविधानको डिक्लेरेसन हुँदै गर्दाको दिनमा बेन्जामिन फ्रेङ्क्लिनले भनेको कुरा पनि कहिलेकाहीँ जोड्न चाहन्छन् स्कलरहरू। त्यो भनेको के भने संविधान लेख्नु जारी गर्नु ठुलो कुरो होइन, गुड फेथमा अपहोल्ड गर्नुभयो भने मात्रै त्यो संविधानले काम गर्छ। ठुलो ठेली बनाउँदाखेरि समस्या हुन्छ, सानो प्रिसाइज बनाउनु संविधान र कानुन यस्तो चिज हो बनाएपछि खुम्च्याउने होइन, आवश्यकता अनुसार विस्तार गर्ने हो। सानो बनाउनुहोस् त्यसलाई विस्तार गर्नुहोस्, ठुलो बनाएर खुम्च्याउनु भनेको उल्टो चक्रमा घुम्ने हो भनिन्छ। त्यसै कारण हामी यी सबै फेरि फेरिमा छलफल गरिरहँदा हाम्रो देशको अब अवस्था के छ भनेर छोटकरीमा आउने क्रममा मेरो अब्जर्भेसन चाहिँ के हो भने रुल अफ लका यी प्रिन्सिपलहरू इन्डिपेन्डेन्स अफ जुडिसियरी, कन्स्टिट्युसनल सुप्रिमेसी, सेपरेसन अफ पावर, ड्यू प्रोसेस अफ ल भन्ने मध्ये धेरै प्रिन्सिपलहरू हाम्रो संविधान र कानुन इन्फोर्स भइरहँदा राम्रोसँग लागू भइरहेका छैन। दुईवटा पाटा छ रुल अफ ललाई हामीले बुझ्दै गर्दा अथवा कानुनी शासनको सिद्धान्तलाई अनुसरण गर्ने बुझिरहँदाखेरि दुईवटा पाटाहरू संसारभरि हामीले बुझ्नुपर्ने हुन्छ। त्यो भनेको एउटा सब्सटेन्टिभ रूपमा ग्यारेन्टी, प्रिन्सिपल रुल अफ लले क्यारी गरेका प्रिन्सिपलहरूलाई संविधान र कानुनमा ग्यारेन्टी गर्ने, जसलाई सब्सटेन्टिभ रुल अफ ल भनेर पनि भन्छन् स्कोलरहरू, र त्यसलाई इन्फोर्स गर्दाखेरि त्यसलाई इम्प्लिमेन्ट गर्दाखेरि ड्यू प्रोसेस अफ ल को इन्स्योर हुनुपर्छ, र अर्को भाषामा त्यसैलाई प्रोसिड्युरल ड्यू प्रोसेस भनेर नि वेस्टर्न कन्ट्रीले भन्ने, यी कुराको ग्यारेन्टी यसमा दायाँमा नहुने गरी हुनुपर्छ। तब मात्रै प्रिन्सिपल जे छन् 4-5 प्रिन्सिपल क्यारी हुनु पऱ्यो, सब्सटेन्टिभ रूपमा ग्यारेन्टी हुनु पऱ्यो, त्यसपछि त्यसलाई कार्यान्वयन गर्ने क्रममा चाहिँ ड्यू प्रोसेस र प्रोसिड्युरल ड्यू प्रोसेसमा कम्प्रोमाइज हुनु भएन। यति भयो भने मात्रै बल्ल रुल अफ ल भन्ने प्रिन्सिपल लागू भएको छ वा ग्यारेन्टी छ त्यो देशमा भन्ने कुरा देख्न रिफ्लेक्स हुन्छ। त्यसमा रिफ्लेक्स हुने चाहिँ प्यारामिटरहरू के हो भने सब्सटेन्ट रूपमा यी कुरा हुनु पऱ्यो, व्यवहारमा पनि त्यो कुराहरू लागू भएको देखिनु पऱ्यो भनेर भनिन्छ। र हाम्रो संविधानमा आउँदाखेरि हामीले नजिकबाट हेरिरहेको भने यो न्यायपालिकाको स्वतन्त्रता इन्डिपेन्डेन्सी अफ जुडिसियरी भन्ने कुरा लगभग लगभग हामी कहाँ समाप्त भएको लगभग जस्तो लाग्छ मलाई, यो असिलो लाग्दैन। कुरा के छ भनेदेखि न्यायाधीशको नियुक्तिको एउटा चाहिँ त्यो न्याय परिषद भन्नेले सिफारिस गर्ने, त्यसमा चाहिँ राजनीतिक प्रतिनिधित्वहरू त्यहाँ रहने, त्यसै गरी संवैधानिक परिषदमा पनि नियुक्तिहरू गर्दाखेरि भाग बन्नामा हुने, यो चलनले के छ भनेदेखि सेपरेसन अफ पावर पनि छुट्टिएको छैन, जुडिसियरको इन्डिपेन्डेन्सी पनि त्यसको गरिमा पनि कायम भएको छैन। यो चाहिँ हामी प्रश्न के देखिरहेको छौँ भने हामी कहाँ दुईवटा कमजोरी भयो, मैले होइन भने सब्सटेन्टिभ रूपमै हामी कमजोर भयौँ। संविधानमा यी व्यवस्था हुनु पर्दैन थियो होला, सब्सटेन्टिभ रूपमा रुल अफ लका प्रिन्सिपलहरू राम्रोसँग क्ल्यारिफाई गरेर राखिदिएको भए यो समस्या आउँदैन थियो होला। सब्सटेन्टिभ तवरमै रुल अफ लका प्रिन्सिपलहरू राम्रोसँग राख्न नसकेपछि त्यसलाई व्यवहारमा उतार्न पनि गाह्रो हुन्छ। हाम्रो अवस्था यो छ। त्यसो भइरहँदाखेरि अब हामीले सूचनाको हकसँग जोडेर हेर्दाखेरि यो सूचनाको हक भन्ने, राइट टु इन्फर्मेसन भन्ने चिज चाहिँ रुल अफ लका हरेक कम्पोनेन्टसँग यो जोडिने रहने विषय रहेछ। यसैले समस्याहरू अगाडि ल्याउने, डिसेमिनेसन गरेर प्रब्लमहरू के भयो त्यसलाई कसरी एड्रेस गर्न सकिन्छ भन्ने कुराको सबैभन्दा बलियो सूत्र, बलियो आधार, एउटा बलियो फोरम भनेको राइट टु इन्फर्मेसनकै आधार हुने भएको हुनाले हामी कहाँ अहिले राइट टु इन्फर्मेसन, जसलाई चाहिँ नि फ्रिडम अफ एक्सप्रेसन भने पनि भयो, कुनै कुनै देशमा फ्रिडम अफ इन्फर्मेसन एक्टको हिसाबले पनि हेरिन्छ, हामी कहाँ चाहिँ संविधानले ग्यारेन्टी त गरियो तर के छ भन्दाखेरि त्यसलाई इम्प्लिमेन्ट गर्ने कुरामा, त्यसलाई इन्फोर्स गर्ने कुरामा, त्यसलाई मेटरलाइज गर्ने कुरामा कता कता यसको चाहिँ धेरै कुराहरू मिलिरहेको छैन। त्यसै कारणले यो राइट टु इन्फर्मेसनले दुईवटा कन्ट्रिब्युसन गर्छ भन्ने मलाई लाग्छ। एउटा व्यक्तिले सूचनाको हक प्राप्त गर्ने नागरिकको हैसियतले एउटा हक प्राप्त गर्दछ, एउटा राइट इन्स्योर गर्दछ भने अर्को मिडियामा लाग्ने मान्छे, पब्लिक मिडियामा अथवा मिडिया जगतमा लागिरहने व्यक्तिहरू अथवा संस्थाहरूले प्राप्त गर्ने भनेको राज्यले गरेका क्रियाकलापहरूको इन्फर्मेसन प्राप्त गर्ने हो। यो दुईवटा डाइमेन्सन राइट टु इन्फर्मेसनमा प्राय छुट्टिने गर्दछ। यसैलाई अमेरिकन प्र्याक्टिसमा के भन्छ भने एकपटक कुनै पनि व्यक्तिको उसमा सरकार राख्ने निजी रेकर्डहरू छन् भने उसले लाइफमा एकपटक सरकारसँग निवेदन गरेर फर्म भएर माग गर्न पाउँछ। तर पब्लिक फोरमहरूले, पब्लिक मिडियाहरूले चाहिँ आवश्यकता अनुसार जहिले पनि सरकारसँग ती रेकर्डहरू माग्न पाउने भन्ने हक हुन्छ। फोया भन्छ उनीहरूले, फ्रिडम अफ इन्फर्मेसन एक्ट भन्ने एउटा एक्ट छ, त्यो एक्ट अन्तर्गत चाहिँ नि यी दुईवटा कुराहरू सञ्चालन हुन्छ। उनीहरूले इन्स्योर के गर्छ भने व्यक्तिगत कुनै रेकर्डहरू छन् भने उसको प्राप्त राज्यसँग लिएर प्राप्त गर्ने हक रहन्छ, तर सार्वजनिक सरकारमा काम गर्ने मिडियाहरूको फ्रिडम अफ इन्फर्मेसन अथवा राइट टु इन्फर्मेसनको क्षेत्रमा काम गर्ने कुनै निकाय छ, व्यक्ति छ भने उसलाई सार्वजनिक सरकारसँग सम्बन्ध राख्ने हरेक विषयको सरकारसँग जानकारी लिने हक चाहिँ जहिले पनि ओपन रहन्छ भनेर भनिन्छ।
सूचनाको हक र कानुनी शासनको सन्दर्भमा यसको लिङ्केज के छ अथवा सूचनाको हक र कानुनी शासन कहाँनेरि अन्तर सम्बन्धित छ, प्रकाश पार्दिन हुनको लागि यसै विषयमा, सूचनाको हकसँग सम्बन्धित विषयमा नै विद्यावारिधी गर्नुभएका र यस विषयका विज्ञ डाक्टर रामकृष्ण तिमल सिन्हालाई अनुरोध गर्न चाहन्छु।
आजको दिनसम्म आउँदा मानव जातिले गरेका प्रत्येक संघर्षको एजेन्डा रुल अफ ल, एभ्री स्ट्रगल अफ द वर्ल्ड वेयर फाउट इन द नेम अफ रुल अफ ल। दोस्रो कुरो, अहिलेको संसारमा विभिन्न जार्गनहरू र विभिन्न कन्सेप्टहरू डेभलप हुने क्रममध्ये अहिले लेटली डेभलप भएको तर पुरानो हिस्टोरिकल रुट भएको अर्को विषय हो रुल अफ ल एन्ड राइट टु इन्फर्मेसन। यी दुइटै विषयहरू अति इम्पोर्टेन्ट छन् तर यिनमा चेन्जहरू पनि प्रशस्त भएको छ। रुल अफ लको बारेमा उठेको कुरो एरिस्टोटल टु प्रेजेन्ट डे धेरै भर्सनहरू आइसकेको छ, क्लासिकल, लिबरल, न्यु लिबरल, मोडर्निस्ट, पोस्ट मोडर्निस्ट एप्रोचहरू रुल अफ लमा डेभलप भइसकेका छन्। डाइसेलाई नै हामीले पुरानो भनिसकेका छौँ, जबकि सिस्टमेटिक एप्रोचमा रुल अफ लको स्टडी गर्ने बेलायतका दार्शनिक एबी डाइसेलाई सधैँ नाम लिइन्छ। तर त्योभन्दा पहिला पनि पूर्वीय दर्शनको अर्को आफ्नो रुल अफ ल छ, ओरिएन्टल भर्सेस अक्सिडेन्टल कन्सेप्ट अफ रुल अफ ल। ओरिएन्टल कम साइट हुन्छ किनभने ओरिएन्टल वाज द फर्स्ट कन्सेप्ट अफ रुल अफ ल, तर अक्सिडेन्टलले अहिले सप्रेस गरिरहेछ किनकि अहिले हाम्रो अध्ययन पद्धति र अहिले संसारको अध्ययन पद्धतिको गति, स्पेसल्ली एसियन भ्यालुजहरूमा फोकस नभएर वेस्टर्न भ्यालुजहरूमा फोकस भइरहेको आजको स्थिति, पूर्वीय भ्यालुजहरूलाई अहिले भाषणको मात्रै विषय बनाइएको, व्यवहारमा उतार्न नसकिएको, र पूर्वीयहरूलाई पश्चिमाहरूले हाम्रो भनेर लगेर ल्याबोरेटरीमा टेस्ट गरेर देखाइसकेको आजको अवस्था, यसमा कसको हो भन्नु बडो गाह्रो छ। अहिले जे पनि सोध्यो भने इट इज इन्डियन, इट इज वैदिक, इट इज पौराणिक भन्छ हामी, तर दिस इज वेस्टर्न कन्सेप्ट भन्छ, तर त्यो एउटै हो, सुरु कहाँबाट भएको थियो, कसरी विकास भएको थियो र त्यसमा के रूपान्तरणहरू भए त्यो हेर्न जरुरी छ। जस्तो पूर्वीय पद्धतिको सबै सुतेको बेला पनि न्याय जागृत भइरहन्छ भन्ने कुरा, र सबै सुत्दा पनि न्याय सुत्न पाउँदैन, र कुनै पनि व्यक्ति इभन राजा अरू कसैको अधीनमा नआए पनि धर्म र कानुनको अधीनमा बस्नुपर्छ भन्ने मान्यताको सुरुवातबाट रुल अफ लको सुरुवात भयो। एरिस्टोटलले पनि त्यही कुरो एडभोकेट गरे पछाडि, त्यही कुरालाई सिस्टमेटाइज रूपमा बेलायतको दार्शनिक कन्स्टिट्युसनल फिलोसफर एपिडाइसीले 1885 संविधानको किताब लेख्ने बेलामा लेखे। तर उनले लेखेको जम्मा तिनवटा कुरा थियो, इक्वालिटी बिफोर द ल, सुप्रिमेसी अफ अर्डिनरी ल, अब्सेन्स अफ आर्बिट्री पावर। अहिले त्यतिमा सीमित छैन, अब अहिले यो हुनको लागि इन्डिपेन्डेन्ट एडजुडिकेटिङ बडिज, अदालतको स्वतन्त्रता, अदालतको बजेट, अदालतको काम कारवाही, शुद्ध र निष्पक्ष कम्पिटेन्ट बार, सिभिल सोसाइटी तो बमोजिमको जबसम्म तयार हुँदैन तबसम्म वाट एभर मे बी द फिलोसफी, इट इज लाइक द डेमोक्रेसी, हुज एभर वेज द हार्ट अफ डेमोक्रेसी फिट्स टु अल भने जस्तै हो, जसले लायो त्यसलाई ठिक हुन्छ भने जस्तो मात्रै हो, नत्र भने अहिले भएको छैन। र त्यसैले मैले सधैँ आजकल भन्ने गरेको छु, हामीसँग संविधान छ तर त्यो संविधान अकन्स्टिट्युसन हो, हामीलाई चाहिएको द कन्स्टिट्युसन हो। वी हेभ टु कन्भर्ट अ कन्स्टिट्युसन टु द कन्स्टिट्युसन। किताबमा लेखिएको संविधान हो कि व्यवहारमा भोगिएको संविधान हो? अहिले किताबमा लेखिएका संविधान र ऐन कानुनहरू नराम्रा छन् भनेर मैले भन्दिनँ, तर त्यही बमोजिमको जबसम्म लिगल कल्चरको निर्माण हुँदैन, सिभिक सोसाइटी प्रिपेयर हुँदैन, सप्लाई साइड अथवा गभर्मेन्ट साइड अथवा पब्लिक बडिजको साइड त्यो किसिमको लागि तयार हुँदैन, तब यी लेखिएका कुराहरू अमा मात्रै रहिरहन्छन्, यिनलाई द बनाउन सकिँदैन, यिनीहरूको ट्रान्सफर्मेसन प्रोसेस जरुरी छ। यो अर्थमा हामीले आज रुल अफ ललाई हेर्न जरुरी छ। रुल अफ लको अर्को पनि पर्सपेक्टिभ छ, सब्सटेन्टिभ एप्रोच एउटा एप्रोच छ, त्यसपछि अर्को छ फर्मल एप्रोच, भने अर्कातिर एउटा थिक एप्रोच छ, अर्को थिन एप्रोच। ल बनाएर ल बमोजिम चल्नु मात्रै रुल अफ ल हो कि त्यो ल जस्ट पनि हुनुपर्छ? आजको मान्यता के हो भने ल बनाएर मात्र शासन गर्नु भनेको रुल बाई ल हो। इभन डिक्टेटरसिपमा रुल अफ लको नाममा रुल बाई ल हुन्छ, तर जहाँ लोकतन्त्र हुन्छ, जहाँ पिपुलको सोभरेन्टीको कदर हुन्छ, जहाँ सर्वमान्य सिद्धान्तको अनुकूलको काम गरिन्छ, त्यहाँ रुल अफ ल हुन्छ। रुल अफ लले ल बनाएर पुग्दैन, ल ल जस्तो हुनुपर्छ, जस्ट हुनुपर्छ, फेयर हुनुपर्छ, कन्सन्स अनुकूलको हुनुपर्छ, र ल सुड बी ड्रिभन बाई द प्रिन्सिपल अफ लिगालिटी एन्ड द प्रिन्सिपल अफ जस्टिस। यो दुइटै कुराको एकोमोडेट गर्ने ल नभएसम्म हुँदैन। आजको नेपालमा हामी कहाँ छौँ त? वेयर वी आर स्ट्यान्डिङ नाउ, स्पेसल्ली रुल अफ लको पर्सपेक्टिभमा भन्दा, हाम्रो संविधान यदि लागू गर्ने हो भने यो वान अफ दि बेस्ट कन्स्टिट्युसनमा पर्छ। हालाकि यसमा रुडिमेन्ट्री कुराहरू, रिपिटेसनका कुराहरू, केही नचाहिँदा कुराहरू, संविधानमा लेख्न नपर्ने कुराहरू छन्। त्यति हुँदाहुँदै पनि यदि यो संविधानको सबै कुरा लागू गरियो भने यो संविधान नराम्रो होइन, तर हामीले लेख्दैका दिन थाहा थियो यो संविधान लागू हुँदैन। किन लागू हुँदैन भन्दा संविधान बनाएर पुग्दैन, संविधान बनाउने। मलाई यो बेला अम्बेदकरको याद आइरहेको छ, अम्बेदकरले इन्डियन कन्स्टिट्युसन ड्राफ्ट गरिसकेपछि वाट इज सेड, एज ए चेयरमेन अफ दि ड्राफ्टिङ कमिटी अफ दि कन्स्टिट्युसन, आई मेड वी ड्राफ्टेड दिस कन्स्टिट्युसन, बट द इन्डियन सोइल इज डिफरेन्ट, विच इज कास्ट रिलेटेड, इनजस्टिस इज रेम्पेन्ट, पिपुल आर इलिटरेट, एन्ड द इन्डियन सोइल इज नट रेडी टु एडप्ट दिस लफ्टी गोल अफ लिबरल डेमोक्रेसी, आई डाउट वेदर दिस प्रिन्सिपल्स वुड बी एप्लिकेबल इन इन्डियन सोइल, भनेर अम्बेदकरले भनेको थिए। पछि लास्टमा जब चुनावमा हारिसकेपछि अम्बेदकरले के भन्यो भने, इफ समबडी इज इन द फ्रन्ट, आई विल बी द फर्स्ट पर्सन टु टियर द एभ्री पेज अफ द इन्डियन कन्स्टिट्युसन, यो संविधानबाट न्याय हुन सक्दैन भनेर त्यही इन्डियन संविधानको ड्राफ्ट गर्ने कमिटीको चेयरम्यानले भन्नुभयो। वाइ ही सेड दिस, यो सोच्यो भने नेपालको पनि हालत त्यही हो, वी आर इन द सेम पोजिसन। हाम्रो सिभिल सोसाइटीको, हाम्रो शिक्षाको, हाम्रो हेर्ने दृष्टिकोणको, इभन मिडियाको कुरो गर्दा, हामी मिडिया फ्रिडमको, प्रेस फ्रिडमको दुनियाँभर कुरा गर्छौँ, र कि एक्टिभिजमका कुरा गर्छौँ कि रिएक्टिभिजमका कुरा गर्छौँ, वास्तवमा हामी कुन मानचित्रमा छौँ भन्ने कुरोबाट हेर्न जरुरी हुन्छ। तपाईँले सोसियल मिडियाको कमेन्टहरू हेर्नुभयो भने कसैले सुन्न नसक्ने, हेर्न नसक्ने क्रिटिसिजम, भल्गारिजमको हदै नागेको हुन्छ एकातिर, अर्कोतिर गभर्मेन्टको एप्रोच हेर्नुभयो भने गभर्मेन्ट डज नट वान्ट डेमोक्रेसी, गभर्मेन्ट वान्ट टु किल द डेमोक्रेसी। अहिले सेन्ट्रलाइज प्रवृत्ति छ गभर्मेन्टको, मेरो उपर कसैले प्रश्न नगरोस् भन्ने डिक्टेटोरियल मनस्थिति बोकेर रिपब्लिकन फर्म अफ डेमोक्रेटिक कन्स्टिट्युसनको अपरेसन कसरी गर्न सकिन्छ? इट इज क्वाइट इम्पोसिबल। मनस्थिति र माइन्डसेट एउटा छ, लिएको चाहिने जुन अभिमुखीकरण गर्नुपर्ने जुन डकुमेन्ट छ अर्को छ, यो बिग कन्ट्राडिक्सन छ। र यही कुरो जवाहरलाल नेहरूको भाषामा बोल्यो भने, जवाहरलाल नेहरूले के भनेको थियो भने, भेरी गुड कन्स्टिट्युसन क्यान बी रिटन बाई द वाइज मेन सिटिङ इन द कन्क्ल्याभ, एउटा कुनामा बसेर केही योग्य मान्छेहरूले राम्रो संविधान लेखिदिन सक्छन्, तर त्यो संविधान जनताको हातमा अथवा मुटुमा भिज्न सकेन भने त्यो संविधान जति राम्रो भए पनि त्यसको कुनै काम हुँदैन. एक्ज्याक्टली द्याट इज द सिचुएसन अफ नेपालिज कन्स्टिट्युसन एन्ड रुल अफ ल सिचुएसन. हामी त्यो अवस्था छौँ भने सूचनाको हकको सन्दर्भमा पनि पहिला त यो कल्चरको निर्माण गर्नुपर्ने रहेछ. सूचनाको कल्चर हामीसँग संविधान छ, पार्लियामेन्ट्री फर्म छ, राइट टु इन्फर्मेसन एक्ट छ, राइट टु इन्फर्मेसन रुल्स छ. हामीसँग कानुनी रूपमा हामी कमजोर छैनौँ. संसारका 13 देशहरूमध्ये नेपाल एउटा हो. फर्स्ट 13 कन्ट्रीहरूमध्ये नेपाल एउटा हो जसले संविधानमा सूचनाको हकको व्यवस्था गर्यो. साउथ एसियामा फर्स्ट हो. सबै थोक हामीसँग छ, नभएको होइन. हालाकि के डिफेक्ट्सहरू छन् हाम्रो राइट टु इन्फर्मेसन एक्टमा, तर प्र्याक्टिसको कुरो हेर्ने हो भने हाउ मेनी नेपालीज नो अबाउट राइट टु इन्फर्मेसन, हाउ मच वी आर रेडी इभन टु आस्क टु डिमान्ड द इन्फर्मेसन, एन्ड हाउ मच द पब्लिक अथोरिटिज आर इन्ट्रेस्टेड एन्ड क्यापेबल टु फर्निस द डिमान्डेड इन्फर्मेसन. एउटातिर यो अप्रोच छ. अर्कोतिर प्रोएक्टिभ डिस्क्लोजर नमागिकन दिनुपर्ने सूचनाको लोकतान्त्रिक जुन पद्धति हो त्यसमा अभ्यस्त नै भइरहेको छैनौँ. सूचना माग्छ कि भनेर डराउँछौँ, मायो भने भाग्छ. यो मनोभावनाबाट ग्रसित आजको डेमोक्रेसीमा अथवा आजको अर्को किसिमको मोबोक्रेसीमा अथवा अझै कटु शब्दमा भनियो भने हिपोक्रेसीमा हामीले अब अहिले नोमोक्रेसी सम्भव छैन. नोमोक्रेसी भनेको रुल अफ ल हो. वेयर ल गभर्न्स, वेयर द गभर्न्ड आर रेस्पोन्सिबल टुवार्ड्स कन्स्टिट्युसन ल एन्ड रिकग्नाइज प्रिन्सिपल अफ जस्टिस. त्यो अर्थमा आजको स्थितिलाई हामीले मूल्याङ्कन गर्नुपर्ने एउटा स्थिति छ. फेरि आजको संसारको ट्रेन्ड, पहिला छोटा संविधान हुन्थे, धेरै कुरा लामा लामा ऐनमा लेखिन्थे. अब क्रमशः संविधानहरू लामा हुँदै गए, विचारहरू छोटा हुँदै गए. लेख्न जे पनि लेखिदिने तथास्तु, तर गर्नुपर्छ कि मैले यसको लागि मेरो इकोनोमिक ब्याकअप के हो, मेरो मोरल ब्याकअप के हो, मेरो कल्चरल ब्याकअप के हो, म कुन धरातलमा उभिएको छु, वेदर दिज आर फिट टु द नेपाली सिचुएसन भन्ने कसैले सोध्दैन. त्यस्तै इन्टरनेसनल ह्युमन राइट्स इन्स्ट्रुमेन्टमा सही गर्ने बेलामा डोनरले पैसा दिँदैन कि भन्ने डरले गरिएको सही बाहेक मैले लागु नै गर्छु भनेर कति प्रतिशत इन्टरनेसनल ह्युमन राइट्स इन्स्ट्रुमेन्ट्सहरू आउट अफ 41 हामीले सिग्नेचर गरेका छौँ. दिस इज बिग क्वेसन मार्क. आजको स्थितिमा बिग क्वेसन मार्क हो यो भन्ने मलाई लाग्छ. त्यसैले अहिले हामीले हाम्रो धरातल नेपाली धरातललाई हेरेर जानुपर्छ. तर विदाउट राइट टु इन्फर्मेसन वी क्यान नट रन अ हेल्दी डेमोक्रेसी. विदाउट डेभलपिङ डेमोक्रेटिक कल्चर वी क्यान नट कल्टिभेट कन्स्टिट्युसनल माइन्ड. त्यो गर्न सक्दैनौँ. त्यसैले कन्स्टिट्युसनल सुप्रिमेसीको आजको एरामा राइट टु इन्फर्मेसनलाई इन्टेलेक्चुअल टोनिकको रूपमा लिनुपर्ने आजको जमानामा, रिप्रेजेन्टेटिभ डेमोक्रेसीलाई आत्मसात गर्नुपर्ने आजको अवस्थामा कुनै मान्छेले मेरो पद खाइदिन्छ कि भनेर डराउने, कुनै नियुक्ति गर्दा मेरो मान्छे पर्दैन कि भनेर दुईपटक सोच्ने, असल मान्छे आइहाल्यो भने मलाई थ्रेट हुन्छ कि भन्ने डरले कमसलहरू नियुक्ति गर्ने परम्परामा विश्वास गर्ने र कसैलाई पनि इक्वल देख्न नसक्ने नजर भएको आजको जनमानसले, स्पेसली रोलिङ एलिटले कसरी अहिलेको जनरल पब्लिक जो जनता हो, जोसँग पैदल हिँड्ने बाहेक कुनै अर्को विकल्प छैन, उसले मागेको कुराहरू प्राप्त हुँदैन, सूचनाहरू कहाँ छन् भनेर सोच्नुपर्ने स्थिति छ, लुकाएर सूचनाहरू राखिन्छ, त्यसको ट्रान्जेक्सनहरू राम्रो गतिमा हुँदैन, त्यो बेलामा हाउ टु थिङ्क अबाउट द होल ग्यामट अफ द गभर्मेन्ट. यो अर्थमा हेर्नुपर्ने स्थिति मैले देखिरहेको छु. त्यसैले अहिले म तलभित्र पसेर कुन दफामा के लेखेको छ अथवा त्यो दफाको कुन वर्ड चेन्ज गरिदियो भने अर्को कुन वर्डले सब्स्टिच्युट गर्यो भने के कुरो हुन्छ भन्ने माइनर निटिकिटीका कुराहरूमा अहिले म जान्न, एउटा कन्सेप्चुअल फ्रेमवर्कको रूपमा मलाई अहिले के लाग्छ भने रुल अफ ललाई स्ट्रेन्थन गर्न जरुरी छ. त रुल अफ ललाई क्लासिकल वेमा होइन कि मोडर्न वेमा बुझ्न जरुरी छ. राइट टु इन्फर्मेसनलाई पनि यो दिस इज द राइट अफ द पिपुल, राइट अफ द सिटिजन बनाउन जरुरी छ. दिस इज नट एनी बर्डन टु द गभर्मेन्ट, त्यो सोच्नुपर्ने छ. तर अहिलेको गभर्मेन्टले राइट टु इन्फर्मेसनलाई बर्डनको रूपमा लिन्छ. अहिलेको गभर्मेन्टले अथवा अहिलेको सिचुएसनले रोलिङ एलिटले रुल अफ ललाई भाषणको भाषा बनाएको छ, एक्सनको भाषा बनाएको छैन. त्यसैले वी हेभ टु कन्भर्ट द ल इन्टु एक्सन. वी हेभ टु ट्रान्सफर्म नेपाली सोसाइटी एन्ड मेन्टालिटी टुवार्ड्स द गोल, लार्जर गोल अफ डेमोक्रेसी, लार्जर गोल अफ रिपब्लिकनिजम, लार्जर गोल अफ नेपालिज फेडरलिजम. आई डोन्ट से फेडरलिजम अराउन्ड द वर्ल्ड, नेपालिज फेडरलिजम. तर मैले के देखिरहेको छु, नेपालको संविधानमा अहिले फेडरलिजम छैन, क्वार्टर फेडरलिजम छ, त्यो पनि कतै 10% फेडरलिजममा जाँदैछ कि जस्तो मलाई लाग्छ। अस्तिको गभर्नरको इस्यु हेर्दाखेरि मलाई कस्तो फिल भइरहेछ भने, यो त राणाकालको चाहिँ नि पजनी व्यवस्था जस्तो फिल भइरहेछ, विदाउट एनी रङ, विदाउट एनी फल्ट, एउटा चाहिँ नि स्लट नै चाहिँ नि सिधाइदिने स्लट, वेदर इट इज डेमोक्रेसी। र पहिलाको गभर्मेन्टले गरेको कुरो पछिल्लो गभर्मेन्टले कुनै उत्तरदायित्व अथवा सक्सेसिभ प्लान लिनुपर्छ कि पर्दैन, त्यसले गर्दा यो उसको अधिकार कन्स्टिट्युसनल्ली छ कि छैन होइन, वेदर इट इज लेजिटिमेट, मेबी लिगल होइन कन्स्टिट्युसनल, बट इट इज नट लेजिटिमेट। यो अर्थमा हामीले हेर्न जरुरी छ लेजिटिमेसी भनेको के हो, त्यो नबुझेको गभर्मेन्टले केवल लिगल वेमा हेऱ्यो भने रुल बाई ल मात्रै हुन्छ, रुल अफ ल हुँदैन। त्यसैले रुल अफ लको बोर्डर स्पेक्ट्रमलाई केलाएर केस्रा केस्रा पारेर हामीले हेर्ने आजको सिचुएसनमा हामी सबैले स्पेसल्ली यो देशको बारेमा चिन्तन गर्ने बुद्धिजीवीहरूले आफ्नो क्षेत्रबाट रुल अफ लको लागि, राइट टु इन्फर्मेसनको लागि, सिटिजन्स इम्पावरमेन्टको लागि, डेमोक्रेटिक फ्युलको लागि र एन्टी करप्सनको टुलको लागि हामी वी हेभ टु फाइट टुगेदर। एक्लै गऱ्यो भने केही पनि काम छैन, पूर्वीय दर्शनमा पनि भनेको छ एउटा दाउरो लियो भने भाँचिन्छ, सिङ्गो दाउराको मुठो लियो भने भाँचिँदैन, वी सुड वर्क टुगेदर विथ स्ट्राटेजी, इभन इफ देयर इज गुड थिङ विदाउट स्ट्राटेजी वी क्यान नट डु इट। नेपालमा अहिले कस्तो भइरहेछ भने स्ट्राटेजिसियनहरू निरीह भइरहेको आजको अवस्था छ, भोइसलेस इन्टेलेक्चुअल्स क्यान नट ट्रान्सफर्म दिस सोसाइटी।
राइट टु इन्फर्मेसन, राइट टु एक्सप्रेसन अफ फ्रिडमको विषय विगत लामो समयदेखि एउटा अभियन्ताको रूपमा सक्रिय रहनु भएको छ, डेमोक्रेटिक मुभमेन्टको बेला र त्यसभन्दा पछाडि पनि उहाँ अहिले पनि निरन्तर सूचनाको हक, एक्सप्रेसन अफ फ्रिडमको क्षेत्रमा काम गरी आउनु भएको छ, तारानाथ दाहाललाई अनुरोध गर्न चाहन्छु।
मलाई सबैभन्दा बढी राइट टु इन्फर्मेसनमा इन्सपायर गरेको एउटै घटना के हो भनेदेखि 2047 सालको परिवर्तन पछि क्याबिनेटले सिफारिस गर्यो या गरेन, राजाले राजदूतहरू नियुक्त गरे र राजाले राजदूत नियुक्त गरिसकेपछि नेपालको एउटा नयाँ डेमोक्रेटिक प्र्याक्टिसमा कति क्याबिनेटको राइट हो, कति हेड अफ द स्टेटको राइट हो भन्ने एउटा प्रश्न थियो, र त्यो प्रश्नको बीचमा यो विषयले अदालतमा प्रवेश पायो, राधेश्याम अधिकारीले यो विषयलाई अदालतमा लानुभयो र एउटा बहस त्यसले लियो। एउटा बहस सिर्जना गरेपछि मलाई के फिल भयो भने, संविधानमा यस्तो एउटा तत्त्व, नेपालको संविधानमा यस्तो एउटा तत्त्व छिरेछ बसेछ जुन तत्त्वले यस्तो महत्त्वपूर्ण बहसलाई अगाडि ल्याउँदो रहेछ। क्याबिनेटले के भन्छ हेड अफ द स्टेटलाई र हेड अफ द स्टेटले के निर्णय गर्छन् भन्ने कुरा आम जनताको थाहा पाउनुपर्ने डोमिनभित्रको विषय हुँदो रहेछ। इट मिन्स एउटा डेमोक्रेटिक नेसन्समा एउटा स्टेटको फङ्सनिङहरू र स्टेटको पर्फर्मेन्सहरू चाहिँ जनताको कन्सेन्टमा, जनताको इन्फर्म एउटा चाहिँ डोमिनभित्र कति हुनुपर्ने रहेछ र कति त्यो त्यसले त्यो एउटा चाहिँ लाइभली त्यो हुनुपर्ने रहेछ भन्ने कुराको बहस मैले कोर्टको रिपोर्टिङ गर्ने सिलसिलामा मलाई त्यसले हिन्ट गर्यो। र मैले भने यो त नेपाली 2047 सालको परिवर्तनका लागि हामी सबैले आफ्नो ठाउँबाट आफ्नो क्षमता, उमेर, आफ्नो दक्षता जे हो योगदान गऱ्यौँ, तर परिवर्तन थुप्रै चिज भयो भन्छौँ हामी, तर साँच्चीकै ठुलो परिवर्तन चाहिँ यो राइट टु इन्फर्मेसनलाई फन्डामेन्टल राइट्सको रूपमा संविधानमा समेट्नु रहेछ भन्ने कुराले मलाई चाहिँ स्टिङ्क्ट गरेर म त्यो बेलादेखि कन्टिन्यू रूपमा यसमा अलिक चासो दिन थालेँ। र जब म अलिकति सोसाइटीमा आफ्नो भूमिकाहरू खेल्नुपर्ने ठाउँमा पुग्न थालेँ, त्यसपछि मलाई लाग्यो 2056 सालमा म त्यति बेला पत्रकार महासङ्घको महासचिव थिएँ र मैले अठोट लिएँ कि यो मुलुकमा सूचनाको हक सम्बन्धी कानुन बनाएरै छाड्छु, र त्यो बेलादेखि म लागेको आज झन्डै अहिलेसम्म पनि निरन्तर रूपमा यसमा हामी लागिरहेका छौँ र त्यो बेलादेखि नै हामी सँगै छौँ डाक्टर तिमल सिन्हा, त्यति बेला यो विषयको अध्ययन गर्ने एउटा विद्यार्थी हुनुहुन्थ्यो, विद्यावारिधिको विद्यार्थी हुनुहुन्थ्यो, म यसको एडभोकेट थिएँ। र त्यसपछिका घटनाक्रमहरू हेर्दै जाँदाखेरि पनि मलाई त्यो सँगै दुई तिनवटा कुरा, एउटा चाहिँ अहिले हामी रुल अफ लको कुरै गर्दा राइट टु इन्फर्मेसन्सको एउटा कोर भ्याल्युज हामीले खोजेर गयौँ भने यसलाई एउटा फन्डामेन्टल अधिकारको रूपमा राखिनुपर्छ भनेर बहस एउटा कन्स्टिट्युसनल प्रोसेसहरूमा जब एकाडेमिक बहसहरू सुरु भयो त्यसको हामी खोज्दै गयौँ भने 250 वर्ष अगाडिको हिस्ट्री हामी भेट्छौँ र त्यति बेला पनि हेऱ्यौँ भने इन्डिभिजुअल लिबर्टी, त्यसपछि डेमोक्रेसीको यो सबैभन्दा महत्त्वपूर्ण कुरो भनेको चाहिँ हामी सबैले भन्दै आएको कुरा नै यो नो ट्याक्सेसन विदाउट रिप्रेजेन्टेसन भनिराखेका छौँ। यी दुईवटा कोर भ्यालुजहरूलाई कसरी सार्थक गर्ने भन्ने कुरा नै राइट टु इन्फर्मेसन्सको चाहिँ जन्मको आधारहरू र
डेमोक्रेसीको कुरा हामी गरिरहेछौँ. अब डेमोक्रेसीका अनेकौँ रूपहरू, स्वरूपहरू, ढाँचाहरू हामी प्रयोग गर्दै अगाडि बढिरहेछौँ. सँगसँगै डेमोक्रेसीप्रतिको फ्रस्ट्रेसन पनि निरन्तर छ, त्यसप्रतिको असन्तोष पनि सँगै छ. पुगेन, भएन, यस्तो हुनु पर्यो, उस्तो हुनु पर्यो, यो चलिरहेको छ. र अहिले अहिले हामी मोर पार्टिसिपेटरी डेमोक्रेसीको कुरा गरिरहेका छौँ. एउटा पोलिटिकल डेमोक्रेसीभित्र बढीभन्दा बढी सार्थक भूमिका हरेक मान्छेको होस् भनेर हामी भनिरहेका छौँ. र सँगसँगै एउटा चाहिँ सोसो इकोनोमिक चेन्जको लागि कुराहरू गर्दाखेरि हामीले समाजमा करप्सनको कुराबाट हामी सबै आहत छौँ. मानिसको उद्यमशीलता र क्षमताको प्रयोगको लागि उचित वातावरण भएन, स्टेटले बढी इन्क्रोच गर्यो, या चाहिँ धेरै पैसा उनीहरूले त्यसमा इन्क्रोच गरे, या अरू तत्त्वहरूले अप्ठ्यारो पारे, हामी त्यो इन्टरप्रेनरसिपको स्वस्थ विकासको कुराहरू गरिराखेका हुन्छौँ. यी सबै कुराहरू र स्टेटको एउटा पर्फर्मेन्सको कुरा गर्दाखेरि उसको सर्भिस डेलिभरीको कुरा हामी बहस गरिरहेका हुन्छौँ. यी सबै कुराहरू चाहिँ राइट टु इन्फर्मेसनसँग जोडिएर आउँदो रहेछ. जोडिएर आउने भएकोले हामीले खोजेको लोकतन्त्र, एउटा सक्षम लोकतन्त्र, त्यस्तो लोकतन्त्र जहाँ अघि नै भनियो सुप्रिमेसी अफ ल, सुप्रिमेसी अफ तपाईँको कन्स्टिट्युसन्स, इन्डिपेन्डेन्ट जुडिसियरी, ड्यु प्रोसेस अफ ल, कानुनको उसमा चाहिँ सबै बराबर, यी यावत जति मेजर क्यारेक्टरहरू जब हामी रुल अफ लको डेमोक्रेसीको बहस गर्छौँ, ती कुराहरूलाई हामीले यथार्थमा रूपान्तरण गर्ने हो भने सबभन्दा ठुलो कुरा चाहिँ डेमोक्रेसीको एक्टर्स भनेको त्यो नागरिक, कुनै पनि देशको नागरिक हो. र त्यो नागरिकको वास्तविक रूपमा ऊ सार्वभौम हो कि होइन, वास्तविक रूपमा उसले त्यो सार्वभौम नागरिकको भूमिका खेल्न पाएको छ कि छैन भनेर जब हामी खोज्छौँ, त्यति बेला स्वतः एउटा इन्फर्म्ड सिटिजनरीको कुरा चाहिँ अगाडि आउँछ. एउटा सुसूचित नागरिक छ कि छैन, अनि सुसूचित नागरिक हुन पाएको नागरिकले भूमिका खेलिरहेको छ कि त्यो सुसूचित हुन नसकेको नागरिक लोकतन्त्रको एक्टर्सको रूपमा छ, अनि लोकतन्त्रको विभिन्न समस्या चुनौतीहरूको कुरा पनि त्यहाँबाट जोडिएर आउँछ. त्यसैले मलाई के लाग्छ भनेदेखि म एउटा ट्रान्सपरेन्सीको, इन्फर्म्ड सिटिजनरीको र सुप्रिमेसी अफ द सिटिजन्सको वकालत गर्ने एउटा एक्टिभिस्टको रूपमा म के भन्छु भने राइट टु इन्फर्मेसन आजको डेमोक्रेसीको, आजको गभर्नेन्सको, आजको ह्युमन राइट्सको र आजको विश्व जगतको सबैभन्दा महत्त्वपूर्ण औजार हो. मानिस मान्छेको सभ्यताले प्राप्त गरेको त्यो संवैधानिक औजार अथवा त्यो अधिकारको औजारले खालि हामीलाई चाहिँ त्यो अधिकार सम्पन्न बनाएको जस्तो मात्रै पनि गर्दैन, त्यसले चाहिँ एउटा सक्षम सुसूचित नागरिक हुनुपर्ने कर्तव्य बोधलाई पनि त्यसले चाहिँ झकझक्याउँछ. र तिमी थाहा पाऊ, तिमी जान्ने बन, तिमी प्रश्न उठाऊ, तिमी खोजी गर, तिमी जवाबदेहिता माग, तिमी उत्तरदायी बनाऊ तिम्रो शासन प्रणालीलाई भनेर त्यो कहाँबाट झकझक्याउँछ भने त्यही तत्त्वले नै झकझक्याउँछ. त्यसैले राइट टु इन्फर्मेसनको एउटा असाध्यै ठुलो भ्यालुज छ र यो भ्यालुजलाई हामीले हाम्रो संविधानमा आत्मसात गऱ्यौँ, अब कानुन पनि बनायौँ, इन्स्टिट्युसन्सहरू पनि बनायौँ. लामो समय भइसक्यो तर अवस्था के छ त भन्दा अहिले पनि यो चाहिँ राइट टु इन्फर्मेसनको कुरा गर्नु चाहिँ यो अलिकति एक्स्ट्रा भएको जस्तो, अलि अव्यवहारिक भएको जस्तो, अथवा यो असम्भव जस्तो, अथवा यो अर्कै एक किसिमको चाहिँ बौद्धिक विलास जस्तो भन्ने किसिमको चाहिँ आम सोचहरू हामी देख्न सक्छौँ, खास गरी अफिसियल्सहरूमा, इन्टेलेक्चुअल्सहरूमा. र यसले अझै सोसाइटीको एउटा मूलधारका रूपमा चाहिँ यसले चाहिँ स्थान पाइराखेको अवस्था चाहिँ छैन डिस्कोर्सहरूमा, त्यो चाहिँ चिन्ताको कुरा हो. त्यसले गर्दा के भएको छ त भन्दा हाम्रो डेमोक्रेसीको, पार्टिसिपेटरी डेमोक्रेसीको, एउटा सोभरेन सिटिजनरीको, इन्फर्म्ड सिटिजनरीको, एउटा गुड गभर्नेन्सको जति पनि डिस्कोर्सहरू छन् ती सबै डिस्कोर्सहरू चाहिँ मलाई के लाग्छ भनेदेखि एक किसिमको ढोङ्गी डिस्कोर्सहरू भइरहेको छ, यथार्थमा नपुगेको डिस्कोर्सहरू चाहिँ भइरहेको छ, त्यसले आफ्नो रुट पत्ता नलगाई गरेको डिस्कोर्स जस्तो भइरहेको छ. त्यसले गर्दा हामी के भएका छौँ त भन्दा हाम्रो कानुनको शासन कमजोर भइरहेको छ, न्याय कमजोर भइरहेको छ, भ्रष्टाचार ऱ्याम्पेन्ट भइरहेको छ, अथोरिटीहरूलाई चाहिँ उत्तरदायी बनाउन हामीले सकिरहेका छैनौँ, अधिकारहरूको चाहिँ स्वेच्छाचारी प्रयोगहरू बढेर गएको छ, नागरिकहरू चाहिँ निरीह नै महसुस गरिरहेका छन्, उनीहरूले आफ्नो भूमिका के हो भनेर चाहिँ खेल्न सकिरहेका छैनौँ. तैपनि हामी फेरि कराइरहेका छौँ रिफर्म 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 भनेर पनि विचारहरू दिइरहेका छौँ, आह्वानहरू गरिरहेका छौँ, तर यथार्थमा चाहिँ हामीले त्यसको जगमा चाहिँ पुग्न सकिरहेको छैन. त्यसको पछाडि मलाई के लाग्छ भने अहिले पनि सूचनाको हकलाई त्यसरी आत्मसात नगरिएकै कारण हो है भन्छु म. र त्यसको उदाहरण के दिन्छु भनेदेखि यहीँ उपस्थित भएको यत्रो ठुलो इन्टेलेक्चुअल्सहरू जसलाई रुल अफ लको चिन्ता छ, जसलाई यो मुलुकमा सुशासनको चिन्ता छ, जसलाई मानवाधिकारको राम्रो रेस्पेक्ट होस्, इम्प्लिमेन्ट होस् भन्ने चाहना छ, एउटा राम्रो डेमोक्रेसी होस् भन्ने हामी सबैको हुटुटी छ। तर हामी आफैले राइट टु इन्फर्मेसनको प्र्याक्टिस कति गरेका छौँ, हामीले कति खोजेका छौँ त, सत्यको खोजी हामीले कति गरेका छौँ र सत्यको उजागर हामीले कति गरेका छौँ र सत्यको खोजी र उजागरबाट हामीले हाम्रो परिवर्तनको आवाजहरूलाई कति प्रमाणिक आवाजका रूपमा अगाडि ल्याएका छौँ। इभिडेन्स बेस्ड हाम्रो इन्टेलेक्चुअल्स दावीहरू छ कि अभियानहरू छ कि आग्रह प्रेरित या अनुमान प्रेरित या कोरा सैद्धान्तिक बहसहरूमा हामी सीमित छौँ भनेर चाहिँ आफैले हामी सबैले फर्केर हेर्नुपर्छ जस्तो मलाई लाग्छ, त्यसको जरुरी छ जस्तो लाग्छ। नेपालमा सूचनाको हकको बारेमा अथवा ग्लोबल्ली सूचनाको हकको बारेमा के छ त आजको स्ट्याटस भन्ने एउटा बेसिक इन्फर्मेसन्सहरू पनि उपयोगी हुनसक्छ जस्तो लाग्छ। सूचनाको हक सम्बन्धी कानुन निर्माण गर्ने अथवा यसलाई फन्डामेन्टल राइट्सको रूपमा स्वीकार गर्ने कन्सेप्चुअल कुराहरू चाहिँ पुरानो भए पनि मोडर्न डेमोक्रेसीकै एउटा फेनोमेना। जब यो 1967 फ्रिडम अफ एक्ट, अघि हाम्रो डाक्टर घिमिरेले भन्नुभयो फोया एक्ट, युएस कङ्ग्रेसले पास गर्यो 67, 66 त आइसिसिपिआर आयो। त्यसपछि एक किसिमले भन्यो भने हामीले पुरानो स्विडेनको परम्पराहरूमा 250 वर्ष भयो भन्छौँ, फ्रिडम अफ राइटिङ अफ द प्रेस भन्ने ललाई नै फर्स्ट राइट टु इन्फर्मेसन ल भनेर त्यसलाई एउटा रिकग्नाइज गरिएको छ। तर त्यसका बावजुद फ्रिडम अफ इन्फर्मेसन्स भन्ने टर्मिनोलोजी लिगल राइट्सको रूपमा, कन्स्टिट्युसनल राइट्सको रूपमा सुरु भएको चाहिँ इट्स अ न्यू फेनोमिना अफ डेमोक्रेसी। र यसको पछाडिको मूल तत्त्व भनेकै के हो भनेदेखि यसमा दुई तिनवटा पक्षहरूलाई हामीले हेर्नुपर्छ होला। एउटा त तपाईँको पार्टिसिपेटरी डेमोक्रेसीको एउटा नयाँ सोचहरू, यो किन आयो त भन्दाखेरि हाम्रो फर्मल जुन डेमोक्रेसी छ, जुन हाम्रो ट्रेडिसनल फर्म अफ डेमोक्रेसी छ, त्यसप्रतिको फ्रस्ट्रेसन बढेर गयो, सँगसँगै टेक्नोलोजीको पनि विकासहरू बढेर गयो, त्यसपछि सिटिजन्सको भूमिकाहरूको खोजी पनि त्यसको डाइमेन्सनहरू पनि व्यापक हुन थाल्यो, मल्टी डाइमेन्सन पार्टिसिपेसन्सको चाहिँ डिमान्डहरू हुन थाल्यो। यी सबै कुराहरूलाई सम्बोधन गर्नको लागि जब फ्रिडम अफ इन्फर्मेसन एक्ट बन्यो तर त्यसले फेरि गति लिएन। 90 आउँदा भनौँ न 2046 जति बेला हामीले सूचनाको हक सम्बन्धी व्यवस्था हाम्रो कन्स्टिट्युसन निर्माताहरूले हाम्रो मौलिक हकमा हालिदिनु भयो, त्योभन्दा अगाडि संसारमा जम्मा 14-15 देशमा मात्रै सूचनाको हक सम्बन्धी चाहिँ लिगल तपाईँको एउटा अभ्यासहरू थियो। तर आज फर्केर हेर्नु भने 129 संसारको 129 देशमा सूचनाको हक सम्बन्धी कानुन चाहिँ बनेको अवस्था छ र थुप्रै देशहरूमा बन्दै पनि छ। अहिले नै अनगोइङ पार्लियामेन्ट्री डिबेटहरू हेर्यो भनेदेखि रिसेन्ट डिबेट इन जिम्बावे, धेरै देशहरूमा चाहिँ राइट टु इन्फर्मेसन वान अफ द हट इस्युको रूपमा डेमोक्रेटिक रिफर्मको लागि, गभर्नेन्स रिफर्मको लागि, एउटा डेमोक्रेसीलाई मोडर्नाइज गर्ने सिलसिलाको एउटा चाहिँ महत्त्वपूर्ण पक्षको रूपमा बहस भइरहेछ। अब हामीले 2047 धारा 16 राखिदिउँ सार्वजनिक सरोकारका कुनै पनि विषय कुनै पनि नागरिकलाई माग्नै पाउने हक हुनेछ भनेर त्यसलाई चेन्ज गरायौँ 63 अन्तरिम संविधानमा, आफ्नो सरोकारको र सार्वजनिक सरोकारको कुनै पनि सूचना माग्ने र पाउने हक हुनेछ भनेर त्यसैलाई अहिलेको संविधानले पनि रिकग्नाइज गर्यो, धारा 27 त्यसलाई राखिएको छ। 2064 यो कानुनको संसदले पास गर्यो। त्योभन्दा अगाडि थुप्रै अभ्यासहरू गऱ्यौँ हामीले, प्राइभेट बिलको रूपमा, इन्टेलेक्चुअल मोडल बिलको रूपमा, गभर्मेन्टले नै टास्क फोर्स बनाएर पनि 4 बिलहरू सूचनाको हक सम्बन्धी बनाउने सिलसिला चल्यो। त्यो 4 प्रोसेसहरूमा म र डाक्टर तिमल सिन्हा सँगसँगै छौँ। खालि 63 जति बेला यो टास्क फोर्स बन्यो यो ऐन बनाउनु, त्यो बेलामा उहाँ हुनुहुन्न थियो, म त्यो टास्क फोर्समा थिएँ। यो कानुन बनायौँ, त्यस अनुसारको संस्थाहरू पनि बन्यो, राष्ट्रिय सूचना आयोग पनि बन्यो, अहिले छ। मानिसहरू हरेक सार्वजनिक निकायमा, नेपालमा प्रदेश नम्बर 3 मुख्य सचिवज्यूले मलाई इन्फर्मेसन हामीलाई पठाउनु भएको थियो, त्यो इन्फर्मेसनमा हेर्दाखेरि 161 सार्वजनिक निकायहरू प्रदेशको एउटा प्रदेश सरकारमा रहेछ र उहाँले एउटा पनि लेख्न सक्नु भएन कि ती 161 निकायहरूमा अहिले जनतालाई सूचना दिने संयन्त्र बनाइएको छ, इन्फर्मेसनहरू अफिसरहरू तोकिएको छ, या प्रोएक्टिभ डिस्क्लोजर ऐन डाक्टर साहबले भन्नुभयो, एउटा स्वतः नै पारदर्शिता अवलम्बन गर्ने, खुलापनलाई अवलम्बन गर्ने, जनतालाई थाहा दिने भन्ने संस्कार र संयन्त्रहरूको सुरुवातै भएको छ, उहाँले नै स्वीकार गर्नुभएको छ, भएकै छैन। अवस्था यस्तो छ नयाँ संरचना राज्यको। अब माथिकै कुरा गर्यो भनेदेखि पनि सूचनाको प्रवाह गर्ने भन्ने कुरा एउटा झन्झटको कुरा हो, एउटा दुःखको कुरा हो, यो गर्न नपर्ने कुरा हो, गर्नु हुँदैन भन्ने नै सोच चिन्तनहरू झन् हाबी भएर गएको त हामीले देखेका छौँ। अहिले राइट टु इन्फर्मेसनको कुरा गर्यो भनेदेखि हामीले सहज रूपमा स्वतः नै जनताले पाउनुपर्ने सूचनाहरू त पाउने अवस्थै छैन। यहाँहरू धेरैलाई थाहा छ, सबै सार्वजनिक निकायहरूले 20 सूचनाहरू टाइम बाउन्डली प्रोएक्टिभली डिस्क्लोज गर्नुपर्छ, एभ्री 3 अपडेट गर्नुपर्छ। प्राइम मिनिस्टर अफिस प्रोएक्टिभ डिस्क्लोजर गरिरहेको छैन, मन्त्रालयहरूले प्रोएक्टिभ डिस्क्लोजरलाई एउटा संस्कारको रूपमा विकास गर्न सकिरहेको छैन, कुनै पनि निकायहरू चाहे त्यो स्थानीय तह भनौँ एकदम जनताको नजिकको के सेवा पाइन्छ, कसरी निर्णयहरू गरिन्छ, कसरी बजेटहरू छुट्याइन्छ, कसरी खर्च गरिन्छ, कसरी पब्लिक प्रोक्युरमेन्टहरू गरिन्छ, कसरी व्यक्तिका इन्टाइटलमेन्टहरू प्रवाह गरिन्छ, कसरी जनतालाई कुनै गुनासो भयो भने त्यसको सम्बोधन कसरी गरिन्छ, कुनै पनि एजेन्सीहरू चाहिँ त्यसप्रतिको छ। त्यस कारण यो एकाउन्टेबिलिटीको कुरा, रेस्पोन्सिभ गभर्मेन्टको कुरा, एन्टी करप्सन्सका कुरा, यी सबै कुराहरू चाहिँ ढोङ्गी कुरा भएका छन्। र के भएको छ त आम रूपमा भन्दा जनता चाहिँ डेमोक्रेसीबाट टाढा फिल गरिरहेको छ। जनताले चाहिँ यो मेरो म डेमोक्रेसीमै इन्जोय गरिरहेको छु, यो डेमोक्रेसीमा पार्टिसिपेट गरिरहेको छु, यो राज्य प्रणाली मेरो हो, यो म प्रति उत्तरदायी छ, म प्रति जवाबदेही छ, मलाई यसलाई ट्याक्स तिर्नुपर्छ, मैले यसले दिने सेवा म पाउन सुनिश्चित छु, यसले दिने जस्टिस मैले पाउँछु भन्ने विश्वासै छैन। त्यसो भएकोले के भएको छ त भन्दा यो डेमोक्रेसी एउटा फर्मल डेमोक्रेसी भएर गएको छ, रुल अफ ल त्यसबाट हास्यास्पद भएको छ। यसरी त्यसै हुनाले म के भन्न चाहन्छु भने अहिले परिवर्तनको लागि लाग्नेहरूले त्यो जुनसुकै परिवर्तनको, राजनैतिक सुधारको परिवर्तन होस्, हाम्रो चाहिँ मानव अधिकारको रक्षाका अभियानहरू हुन्, विकासको अभियानहरू होस्, कुशासन विरुद्धका अभियानहरू होस्, अथवा आम जनतालाई इम्पावर गर्ने कुरा होस्, अथवा नेपाली जनताको सोभरेन, नेपाली जनता बलियो भने नै हाम्रो सोभरेनिटी पनि बलियो हुन्छ, सबै नेपाली जनता बलियो भने नेपाल आफै बलियो हुन्छ। त्यसो सबै नेपाली जनतालाई बलियो बनाउन चाहने हरेक मान्छेले चाहिँ राइट टु इन्फर्मेसनलाई एउटा सशक्त टुल्सको रूपमा चाहिँ अभ्यास गर्नु।
यसै विषयमा थप बहस पनि हामीले यस पडकास्टको अर्को अङ्कमा समेट्नेछौँ। सो बहसमा समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरूको यस विषयका भनाइ र जिज्ञासाहरू तथा डाक्टर घिमिरे, डाक्टर तिमल सिन्हा र सूचनाका हकका अभियन्ता वरिष्ठ पत्रकार तारानाथ दाहालका थप भनाइहरू पनि समावेश गर्नेछौ। यो श्रृङ्खला कस्तो लाग्यो? यहाँहरूको प्रतिक्रिया, सुझाव र सल्लाहहरूको अपेक्षा सहित फ्रिडम चौतारी पडकास्टको 48 अङ्कबाट म आदित्य दाहाललाई बिदा दिनुहोस्। नमस्कार।